असतो मास
शिक्षाको नीति अभ्यास र प्राप्ति
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाई र प्राध्यापन कला
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा यहाँहरू सम्पूर्णमा हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारणको केन्द्रीय प्रसारण तथा अनलाइन www.psp.nepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी विश्वविद्यालयहरूमा देखिएको राजनीतिकरण र विश्वविद्यालयमा देखिएको राजनीतिकरण कसरी हटाउन सकिन्छ, यसलाई कसरी राजनीतिबाट मुक्त गर्न सकिन्छ भनी सरकारले ल्याएको विश्वविद्यालय सम्बन्धी ल्याएको अध्यादेश 2083 सम्बन्धी विषयवस्तुमाथि छलफल बहस र अन्तर्क्रिया गर्नेछौ। यसको लागि हामीसँग हुनुहुन्छ प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य माननीय जगत प्रसाद जोशी। माननीय स्वागत छ कार्यक्रममा।
धन्यवाद, नमस्कार।
सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयकहरू अध्यादेशहरू ल्याएको छ, अध्यादेश पास पनि भइसकेका छन्। त्यसैसँग सम्बन्धित रहेर सरकारले विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पनि ल्याएको छ। पछिल्लो समय केही अध्यादेशहरू आएका छन्, यो सम्बन्धमा बहसहरू चर्चाहरू चलिरहेका छन्। संसद हुँदाहुँदै अध्यादेश आयो भन्ने कुराहरू पनि आइरहेका छन् र आज हामी शिक्षा सम्बन्धी खास गरेर विश्वविद्यालय सम्बन्धी अध्यादेशका बारेमा चर्चा गर्दैछौं। संसद चलिरहेको थियो तर भन्दा चल्ने चरणमा थियो, संसद आह्वान पनि गरिएको थियो, रोकियो र फेरि अहिले संसद भइरहेको अवस्थामा अध्यादेश आएको छ। यो तत्काल ल्याउनु पर्ने आवश्यकता किन थियो, के पर्यो भन्ने कुराहरू आइरहेका छन्। के भन्नुहुन्छ, किन अध्यादेश ल्याउनु पर्यो?
धन्यवाद। अब यो अहिलेको अवस्थामा निकै चासोको विषय, संसद चलिरहेको बेलामा त्यो पनि दुई तिहाई करिब करिब दुई तिहाई नजिकको सरकारले आफ्ना संसदहरू सदनमा हुँदा हुँदै यसरी किन अध्यादेश ल्याइरहेको छ भन्ने विषयमा चाहिँ सबैतिर चर्चा भइरहेको छ। कुनै पनि विषयलाई हामीले सापेक्षिक रूपमा बुझ्नुपर्ने हुन्छ। जस्तै तपाईँ कुनै पनि व्यक्तिको हत्या गर्ने कार्य राम्रो हुँदैन, तर तपाईँको घरमा कहिलेकाहीँ चोर डाँकाहरू आए, उनीहरूले तपाईँहरूमाथि आक्रमण गर्न थाल्यो भने त्यस्तो अवस्थामा तपाईँ हामी सबैले आफ्नो आत्मसुरक्षाको लागि त्यति बेला त्यो डाँकाको हत्या गर्ने कार्य पनि जायज मानिन्छ। अर्थात् कुनै पनि विषयवस्तुलाई सधैँ सही त्यही कोणबाट हेर्ने कुरा सही हुँदैन, त्यही कुरा कहिले सही र कहिले गलत बन्न जान्छ। अध्यादेश पनि नेपालको संविधानको धारा 114 व्यवस्था भए बमोजिम जति बेला आवश्यक पर्छ त्यति बेला अध्यादेश जारी गर्न सकिन्छ भन्ने व्यवस्था बमोजिम हाल सरकारले अध्यादेशहरू ल्याइराखेको छ। र यी अध्यादेशहरू ल्याउनुको पछाडिको स्वार्थ भनेको कुनै दललाई फुटाउने वा कसैको नराम्रो गर्ने भन्दा पनि फास्ट ट्र्याकबाट छिटो छिटो जनतालाई निकास र विकास दिने, हरेक क्षेत्रमा सुशासन ल्याउने उद्देश्यका साथ अध्यादेश चाहिँ जारी गरिँदैछ। यसै सम्बन्धी शिक्षामा पनि अध्यादेश ल्याइएको छ र त्यो यो शिक्षालाई सुधार गर्नको लागि विशेष गरेर छवटा मुद्दाहरूमा अहिले केन्द्रित रहेर अध्यादेश नै जारी गरिएको छ। तपाईँले भने जस्तै अध्यादेश नै जारी भएको छ, यसलाई हजुरलाई यसरी बुझिदिनु पर्ला।
अध्यादेशमा त्यस्ता महत्त्वपूर्ण कुराहरू छवटा मुद्दाहरूको कुरा गर्नु पनि
हजुर
तत्काल हुनै पर्ने कुराहरू के थिए र त्यो त संसदबाट पनि गर्न सकिन्थ्यो होला।
अब हामी अहिले 2028 सालको शिक्षा ऐन अनुसार चाहिँ शिक्षालाई चलाइराखेका छौँ। संविधान 2072 सालमा निर्माण भएको छ, संविधान बमोजिम संवैधानिक कानुनहरू ऐनहरू बन्नुपर्ने हो। अनि हामीसँग के भयो भने आमा चाहिँ कान्छो छोरी जेठो भएको अवस्था छ। 2028 सालको शिक्षा ऐन अहिले कार्यान्वयन भइरहेको छ, संविधान 2072 आएको थियो। संविधान अनुसारको संवैधानिक कानुनहरू बन्नुपर्ने अवस्था रहन्छ र त्यसैले संविधानमा भएका कतिपय कुराहरू संवैधानिक कानुनसँग मेल नखाने भएको हुनाले र अहिलेको विश्व परिस्थिति हाम्रो शिक्षा नीति सबै कुरामा चाहिँ सुधार गर्नुपर्ने भएको हुनाले यो आएको छ र यसमा छवटा मुद्दाहरू विशेष गरेर राजनीतिक रूपबाट जति पनि नियुक्तिहरू दिने गरेका थिए त्यसले शिक्षा क्षेत्रमा अत्यन्तै फितलो शिक्षा क्षेत्रभित्र निकै विकृति निम्ताइरहेको अवस्था थियो, तिनैलाई खारेज गरेर अगाडि बढ्नको निमित्त अध्यादेश नै जारी भएको छ। अब यसको मा शिक्षक सेवा आयोगको पदावधि सम्बन्धी व्यवस्था खारेज गरिएको छ, परिमार्जन गरिएको छ। त्यस्तै राष्ट्रिय शिक्षा परिषदको सदस्यबाट नेपाल प्राध्यापक सङ्घको अध्यक्ष र नेपाल शिक्षक महासङ्घको अध्यक्ष हटाइएको छ। त्यस्तै जिल्ला शिक्षा समितिमा नेपाल शिक्षक महासङ्घको जिल्ला अध्यक्ष सदस्य रहने व्यवस्था जुन थियो त्यो खारेज गरिएको छ। त्यस्तै विद्यालय व्यवस्थापन समितिमा चन्दादाता र बुद्धिजीवीबाट मनोनित हुने व्यवस्था जुन थियो त्यसलाई पनि खारेज गरिएको छ। त्यस्तै राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष र सदस्यको पदावधि 4 वर्षको हुनेछ भन्ने कुरामा हेरफेर गरिएको छ र त्यसलाई हटाइएको छ। त्यस्तै विदेशी शैक्षिक कार्यालयहरू, विदेशी शैक्षिक निकायहरू जति छन् तिनलाई नियमन गर्नको लागि, अभिलेखनकरण कार्य गर्नको लागि त्यो प्रावधानको सुरुवात गर्ने व्यवस्था मिलाइएको छ।
हजुर, यहाँले भने जस्तै विश्वविद्यालयको कुरा गर्दाखेरि विश्वविद्यालयको पनि सिनेटबाट चाहिँ प्राध्यापक संघ जुन सोभिको प्रतिनिधिको कुराहरू हुन्थ्यो, त्यसरी कर्मचारी संघ संगठनको प्रतिनिधित्वको कुराहरू हुन्थ्यो, त्यो आधिकारिक युनियनको कुराहरू पनि त्यहाँ जोडिएका छन्, ती तिनीहरू पनि हटाइएको कुरा छ। त्यसको सट्टामा चाहिँ कर्मचारी संघको तर्फबाट एकजना छानेर पठाउने, संघभन्दा पनि छानेर पठाउने, अनि त्यसरी प्राध्यापक पढ्ने एकजना चाहिँ छान्ने, सोभिको सट्टामा चाहिँ विद्यार्थीहरूबाट छान्ने भन्ने कुराहरू छन्। यसले गर्दाखेरि प्रजातान्त्रिक प्रणालीलाई नमानेर कतै निरङ्कुश लगाइदिने हो कि भन्ने टीका टिप्पणीहरू पनि भइरहेको छन्। यहाँहरू नयाँ शक्तिको रूपमा उदाउनु भएको छ, यसलाई यहाँहरूले छलफल बहस गर्नुभयो पार्टीमा?
अब यो सम्बन्धी धेरै कुराहरू पार्टीमा छलफल त भएका छैनन्, तर हाम्रो हामीले अहिलेसम्म महसुस गरेको कुरा के हो भन्नुहुन्छ भने विद्यार्थी संगठन खारेज गरिएको कुरा जुन छ, प्राध्यापक सङ्घ खारेज गरिएको कुरा जुन छ, त्यसलाई हामीले अहिलेसम्मको अभ्यासलाई हामीले निहाल्ने हो भने के महसुस गर्यौँ भने विद्यार्थी संगठनको कुनै बेला आवश्यकता थियो यो देशमा, पञ्चायतको विरुद्धमा देशमा राजनीतिक शक्तिहरूलाई चाहिँ प्रतिबन्धित गरिएको बेला एउटा विचारको बिगुल बनेर बाहिर जनताको बीचमा छर्नको लागि, कुशासनको विरोध गर्नको लागि, निरङ्कुशताको विरोध गर्नको लागि विद्यार्थी शक्तिहरूले अत्यन्तै महत्वपूर्ण भूमिका खेले र लोकतन्त्र स्थापनामा पनि विद्यार्थी संगठनको निकै महत्वपूर्ण भूमिका थियो। अब त्यसलाई विश्वविद्यालयहरूमा कसरी स्थापित गर्न खोजियो भन्दा पार्टीको सहायक संगठनको रूपमा, भातृ संगठनको रूपमा विद्यालयभित्र गुण्डागर्दी राज चलाउने र शिक्षण अध्ययन अध्यापनलाई निरन्तरता दिने भन्दा त्यसलाई अवरोध सिर्जना गर्ने, भविष्यमा चाहिँ नेता बन्नको लागि रिएलसन सुरुवात गर्ने, यस किसिमका गलत कुकर्महरू विश्वविद्यालयभित्र क्याम्पसभित्र यस्ता कार्यहरू जारी रहे। त्यसैले हिजोका दिनमा जो निरङ्कुशताको विरुद्धमा विद्यार्थी संगठन बोल्नुपर्ने, लड्नुपर्ने जुन आवश्यकता थियो आज लोकतन्त्र स्थापना भइसके पछाडि निरङ्कुश शासकको विरुद्धमा कुनै राजनीतिक शक्तिहरूलाई चाहिँ प्रतिबन्धित गरिएको अवस्था अहिले छैन। राजनीतिक दलको माध्यमबाटै राजनीतिक दलले आफ्ना भोइसहरू चाहिँ जनताको बिचमा लैजाने, लान पाउने अवस्था हुँदाहुँदै अब त्यसको निम्ति चाहिँ विद्यार्थी संगठनहरू जरुरी रहेन, बरु विद्यार्थी संगठनहरूले शिक्षा क्षेत्रमा तगारो बन्ने र राजनीतिबाट मात्रै, केवल राजनीतिका निमित्त बारम्बार त्यही व्यक्ति चाहिँ दोहोरिने, त्यही व्यक्ति भर्ना हुने र राजनीतिक अखडाको रूपमा चाहिँ विश्वविद्यालयहरूलाई चाहिँ संस्थागत गर्न खोजिएको कारणले यिनीहरू खारेज गरिएका हुन्। त्यस्तै प्राध्यापक सङ्घमा पनि हामी प्राध्यापक बुद्धिजीवीहरू चाहिँ स्वतन्त्र निष्पक्ष हुनुपर्छ, समाजको एउटा सबैभन्दा उपल्लो तहको तबका, राजनीतिक रूपले सचेत तबका, कुनै पनि राजनीतिक दलमा आबद्ध नहुँदा पनि प्राध्यापक सङ्घको माथिल्लो तहमा पुग्न सकिन्छ भन्ने अवस्था रहेन। एउटा राजनीतिक पार्टीको फेरो समाउनु पर्ने र त्यहाँबाट मात्रै राजनीतिक नियुक्तिमा भविष्यमा पुग्न सकिने, स्वतन्त्र रूपमा बसेर रहेको प्राध्यापकको कुनै पनि अस्तित्व नरहने परिस्थिति खडा हुने, त्यस किसिमको राजनीतिक गन्जागोलको स्थिति र राजनीतिलाई नै गलत दिशामा धकेल्ने खालको परिदृश्य देखिएको कारणले यी सबै खालका नियुक्तिहरू चाहिँ खारेज गर्ने र ती संगठनहरू खारेज गर्ने भन्ने व्यवस्था मिलाउँदै।
हजुर, यहाँले यो भन्दै गर्दाखेरि प्राध्यापक सङ्घ पनि नरहने अथवा विद्यार्थी संगठनहरू पनि नरहने, कर्मचारी संगठनहरू पनि नरहने, यसले गर्दाखेरि विश्वविद्यालयहरूको श्वेतताका कुरा गर्दाखेरि कतै निरङ्कुशतातर्फ जान्छन् कि, अलिकति चेक एन्ड ब्यालेन्सका कुराहरू हुँदैनन् कि भन्ने कुराहरू पनि छन्। हुन त यहाँ चाहिँ विभिन्न संगठनभन्दा पनि कर्मचारीहरूबाटै छान्ने, प्राध्यापकबाटै छान्ने, विद्यार्थीहरूबाट छान्ने कुरा आएको छ, तर यसको अधिकार कुलपतिलाई दिएको छ, यसले गर्दाखेरि कतै फरक ढङ्गले जान्छ कि भन्ने आशंका छन् नि।
अनि त्यस्तो हुँदैन. अहिलेको अब विश्व परिवेश मान्छेको चेतनाको लेभल निकै माथि उठिसकेको छ. कसैले निरङ्कुशता लादेर अगाडि बढ्न खोजियो भने, जस्तै भदौ 23 र 24 गतेको जुन जनजी विद्रोह भयो, यो कुनै सङ्गठनको नेतृत्वमा कसैले चाहिँ धेरै लामो अभ्यास गरेर सङ्गठनको निर्माण गरेर नेता बनाएर त्यहाँबाट जुलुसको आह्वान गरेर त्यसपछि जनताहरू बाहिर निस्केर एउटा सङ्गठनात्मक पद्धतिद्वारा गरिएको थिएन. जब जनता माथि चाहिँ निरङ्कुशता लादियो भन्ने जनताले बुझ्छन्, स्वतस्फूर्त रूपमा मान्छे सडकमा उत्रिन्छ, त्यसको विरोधमा उत्रिन्छ, र विश्व परिवेशले पनि त्यसलाई रोक्न नसक्ने अवस्था चाहिँ आज सृजना भइसकेको छ. त्यस्तो खालको उन्नत समाजमा हामी जान खोजिराखेका छौँ. त्यसो भएको हुनाले आज कुनै सङ्घ सङ्गठन रहनुपर्छ भन्ने कुरा त हिजोदेखि खाइपाई आइराखेका र तिनीहरूले जुन सेवा सुविधा लिँदै आइराखेका थिए, एउटा वर्चस्व कायम गरेर बसिराखेका थिए, तिनीहरूलाई आफ्नो उसमा क्षति पुग्ने धक्का पुग्ने डरले मात्रै तिनीहरूले त्यो विरोध गरिराखेका छन्. र आज एउटा विवेकशील व्यक्तिले त्यो कुराको विरोध गरिराखेको छैन. जब निरङ्कुशता चाहिँ आउँछ त्यसको विरुद्धमा त त्यो त अब नियम नै हुन्छ, प्रकृतिको नियम नै हुन्छ. त्यसैले त्यसको विरुद्धमा जनताहरू आफै जाग्छन्. त्यसको निमित्त कुनै सङ्घ सङ्गठन बनाइरहनु पर्ने वा त्यो नहुँदा चाहिँ निरङ्कुशता लादिने भन्ने सम्भावना छैन. बरु विद्यार्थीहरूको हकितको निमित्त विद्यार्थी परिषद रहनेछ, प्राध्यापकहरूको हकितको निमित्त उहाँहरूले आवश्यकता पर्दा बोली नै हाल्नुहुन्छ, र त्यस किसिमको निरङ्कुशता केही पनि आउने छैन. यो लोकतान्त्रिक सरकार हो, लोकतन्त्रलाई संस्थागत गर्दै अगाडि बढिनेछ.
हजुर, यहाँले यो भन्दै गर्दाखेरि यी सङ्गठन नहुने हो भने यहाँ हटाइएका कुरा हटाइसकेको छ, अध्यादेश मार्फत पत्र होइन, सङ्गठन रहेनन्. अब हिजोको दिनमा हामीले राजनीतिक हस्तक्षेपको कारणले विश्वविद्यालयहरू अगाडि बढ्न सकेनन्, शैक्षिक गुणस्तरहरू चाहिँ राम्रो भएन, विद्यार्थीहरू पलायन भए भनेका थियौँ, के अब यी सबै रोक्न सम्भव छ, रोकिन सक्छ?
यी सबै तत्काल रोकिन्छन् भन्ने कुराको लागि एउटा पक्ष मात्र दोषी हुँदैन, हामीसँग जोडिएका थुप्रै पक्षहरू हुन्छन्. जस्तै अहिले नेपालका विद्यार्थीहरू जो बाहिरी रूपमा पढ्न जाने भनेर हामी भनिराखेका छौँ, पढ्न जाने कुराको पछाडि कमाउने कुरा पनि लुकेको हुन्छ. हाम्रो जीवन स्तरसँग सम्बन्धित कुरा, स्वास्थ्य सूचकाङ्कको कुरा, शिक्षा सूचकाङ्कको कुरा र मानव विकास सूचकाङ्कको कुरालाई अभिवृद्धि गर्नको लागि विभिन्न पक्षहरूले हाम्रो दैनिक जीवनमा काम गरिरहेका हुन्छन्, र त्यो विभिन्न कारणहरूले गर्दा व्यक्ति चाहिँ पलायन हुने गर्दछ, बाहिर पलायन भएको हो. ती सबै कुराहरूलाई रोक्नको लागि हामीले एउटा छिद्र एउटा पाल मात्र ढाकेर सम्भव छैन. सबै किसिमका छिद्रहरूलाई चाहिँ रोक्दै हामी अगाडि बढ्ने हो. त्यसको लागि सबै क्षेत्रबाट चाहिँ सरकारले काम गरिरहेको छ. अहिलेको सरकारका मन्त्रीहरूलाई तपाईँहरूले हेर्नुहुन्छ भने काम 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 त्यति कुराको मात्रै निर्देशन दिएको छ. हाम्रो मन्त्रीहरू रिबन काट्न दौड्नु भएको छैन, कुनै उद्घाटन गर्न दौड्नु भएको छैन, गफ गर्ने छुट तपाईँहरूलाई छैन भनेर सरकारले निर्देशन दिएको छ, र हामी सबै काममा लागिरहेका छौँ. शिक्षा सम्बन्धी विधेयक ल्याउ, शिक्षा सम्बन्धी अध्यादेश मात्र होइन, सबै किसिमका अध्यादेशहरू चाहिँ जारी गर्नुको पछाडि सबै मन्त्रालयका मन्त्रीहरूले चाहिँ काम गरिराख्नु भएको छ. हामी जनताका कुरा सुन्नको लागि जनताको बिचमा आइरहेका छौँ, र त्यहाँबाट इनपुट के आउँछ त्यसलाई हामीलाई छिटोभन्दा छिटो लिएर आउनुहोस् र के आउटपुट दिनुपर्छ, हामी त्यसका लागि निरन्तर बस्नुपर्छ भनेर भनिएको छ. र हाम्रो बिचमा अब एकदमै चाँडोभन्दा चाँडो यो सम्बन्धी छलफलहरू अगाडि बढाउनको लागि ती नियमहरू चाहिँ बनिराखेका छन्, र त्यसैले एउटा क्षेत्रको छिद्र मात्र टाल्ने बित्तिकै विद्यार्थी पलायन रोकिने कुरा होइन. यो सिङ्गो देशको अर्थतन्त्रसँग जोडिएको विषय, जनजीविकासँग जोडिएको विषय, शिक्षा स्वास्थ्य सबै क्षेत्रसँग जोडिएको विषय, एउटा मात्रै छिद्र रोकेर हुँदैन. त्यसको लागि त समग्र विकास नै चाहिन्छ. त्यसैले त्यसका निमित्त सरकारले काम गरिराखेको छ. हामी आशा गर्छौँ छिट्टै नै हामीले हाम्रो घोषणा पत्रमा वाचा पत्रमा जो कुरा कबुल गरेका छौँ तिनलाई पुरा गर्नको लागि हामी हाम्रो सरकार र हामी लागिराखेका छौँ.
तर केही संगठन भनौँ, कर्मचारी संघका कुरा, प्राध्यापक संघ, सोभियु अथवा विद्यार्थी संगठनहरूले यसको चाहिँ विरोध गरेका छन्, आलोचना गरेका छन्, यसलाई यहाँले कसरी लिनुभएको छ?
अब उहाँहरू एउटा जुन राजनीतिक संस्कारबाट व्यस्त हुनुहुन्छ त्यो त्यसको कारणले, र उहाँहरूले उहाँहरूको तर्फबाट यो सरकार निरङ्कुशतामा जान्छ कि भन्ने कुरा सोच्नु स्वाभाविक कुरा हो. हाम्रो पार्टीको गठन हुँदै गर्दा र पार्टीले चुनाव जित्दै गर्दा थुप्रै राजनीतिक शक्तिहरूले हामीलाई अमेरिकाको शक्ति, अमेरिकाबाट परिचालित शक्ति, कसैले भारतबाट परिचालित शक्ति, विदेशीहरूको शक्ति, विदेशबाट पैसा ल्याएर चुनाव जितेको लगायतका तर्कहरू गर्ने र ती आरोपहरू लगाउने त गरिराख्नु नै भएको थियो. त्यसैले अहिलेको अवस्थामा पनि उहाँहरूले आफ्नो राजनीतिक ओजलाई चाहिँ माथि पार्नको लागि, राजनीतिक रूपमा आफ्नो माथि पर्नको लागि र राष्ट्रिय स्वतन्त्र पार्टीलाई तल पार्नको लागि उहाँहरूले लगाउने कुरा त संसारभरिको विरोधीहरूले आफ्नो विरोधीलाई लगाउने कुरा जस्तै त्यो सामान्य कुरा रहन्छ। त्यसैले उहाँहरूले विरोध गर्दै हुनुहुन्छ। विरोध गर्नुका पछाडि अब कसैले चाहिँ केही स्वार्थ हाली स्वार्थमा हालिमुहाली भइरहेको कारणले त्यो छुट्ने भयो भनेर पनि विरोध गरिराख्नु भएको होला। कसैले चाहिँ राजनीतिक रूपमा कुन विषयवस्तु उठाइरहने त, कसरी टिकिरहने त, अहिले तपाईँले देख्नुहुन्छ भने हाम्रो सरकार हामी चाहिँ राजनीतिक स्थायित्वका निमित्त र आर्थिक समृद्धिका निमित्त एउटै मात्र अर्जुन दृष्टि बनाएर अगाडि बढिरहेको छ। उहाँहरूले लगाउनुभएका राजनीतिक आरोपको प्रतिवाद गर्न सरकारले समय खर्च गरिरहेको छैन। उहाँहरू चाहिँ राजनीतिक कार्यक्रमका पछाडि दौडिराख्नु भएको छ भने हामी आर्थिक समृद्धिका पछाडि देशको विकासको निमित्त चाहिँ सरकार अर्जुन दृष्टि बनाएर निरन्तर अगाडि बढिरहेको छ। प्रतिपक्षीको त्यो एउटा धर्म पनि हुन्छ। सामान्य रूपमा कुनै विषयवस्तुको उठान गरिएन भने राजनीतिक दलहरू सकिने समस्या हुन्छ। तपाईँहरू बोल्नुहुन्न भनेर उहाँहरूको कार्यकर्ताले भनिराख्नु भएको होला। त्यसैले उहाँहरूले ती विषयवस्तु उठाइराख्ने कुरा उहाँहरूको धर्म नै हो। त्यसलाई हामीले सामान्य रूपमा यसरी नै बुझेका छौँ।
हजुर, अब सरकारले चाँडो चाँडो काम गर्नुपर्छ भनेर आफ्ना चाहिँ कामहरूको लिस्टिङ पनि गरिसकेको अवस्था र केही कामहरूलाई चाहिँ संसदबाट नियम बनाउँदै गर्दाखेरि, ऐनहरू बनाउँदै गर्दाखेरि ढिला हुन्छ भनेर अध्यादेश ल्याएर चाहिँ चाँडो चाँडो गर्ने चाहिँ एउटा जनतालाई राहत दिनको लागि अध्यादेशहरू ल्याएको छ, केही नेपाल ऐनहरू संशोधन पनि गरेको अवस्था छ। तर हाम्रा संरचनाहरू पुरानै किसिमको छन्। कर्मचारीहरू, काम गर्ने व्यक्तिहरू अथवा उहाँहरूको चाहिँ मनस्थिति एक किसिमको छ। अध्यादेश ल्याउँदैमा त्यो सफल हुन्छ भन्न सकिने आधारहरू केही छन् अथवा यसको लागि नयाँ प्रक्रियाहरूले अपनाउनु भएको छ कि यहाँहरूले?
अब यो आधार जस्तो खालको हुन्छ, उपरि संरचना पनि त्यस्तै खालको निर्माण हुन्छ। एउटा खालको आधारमा अर्को खालको उपरि संरचना निर्माण गर्न सकिने, धेरै नयाँ दिन सकिने सम्भावना त रहन्न नै। त्यसका निमित्त जो हाम्रो आर्थिक उत्पादन पद्धति छ, त्यो आर्थिक उत्पादन पद्धति बदलिसके पछाडि बाँकी उपरि संरचनाहरूका कुराहरू ती पनि परिवर्तन हुने नै होलान्। अब तर तत्काललाई जनतालाई राहत दिनको लागि साना साना किसिमका कामहरू गर्न सकिने र यही संरचनामा रहेर पनि हामीले अवस्था चाहिँ परिवर्तन गरेर अगाडि बढ्न सकिने धेरै सम्भावनाहरू छन् र ती सम्भावनाहरूको खोजी गरेर नै सरकारले यो निष्कर्षमा पुगेर हामी तिनमा चाहिँ अगाडि बढ्न खोजिराखेका छौँ।
अहिले यहाँ जिल्लातिर हुनुहुन्छ, विभिन्न किसिमका अध्यादेशहरू आएका छन्, जनताको प्रतिक्रिया के पाउनु भएको छ यहाँले?
जनताको प्रतिक्रिया अब यो अध्यादेशहरूमा उनीहरूलाई धेरै ठुलो चासो, कुन अध्यादेश आउँदैछ, के हुँदैछ, सर्वसाधारण जनतालाई बिहान बेलुकाको आफ्नो हातमुख गर्ने समस्या, आफ्ना समस्याहरू, जस्तै अहिले विद्यार्थीहरू स्कुलमा भर्ना भइरहेका छन्, यस्तो अवस्थामा मेरो बच्चाले हिजोको भन्दा बढी फी तिर्नु परिरहेको छ, किन तिर्नु परेको छ, र भर्ना शुल्क नलाने भनेर सरकारले माथिबाट उर्दी जारी गरेको छ तर स्कुलहरूमा यो रसिद पनि नदिएर त्योभन्दा बढी शुल्क लाने गरिएको छ। त्यस्ता किसिमका कुराहरूमा अब मलको बिउको समयमा यो पाउँछौँ कि पाउँदैनौँ, यो कुरामा जनताको चिन्ता रहेको छ। अब यी विषयहरूमा बाँकी कानुन निर्माण गर्ने सम्बन्धी र कुन कानुन निर्माण गर्दा जनतालाई चाहिँ राहत पुग्छ भन्ने सम्बन्धी हामीले सोच्ने कुरा हो। एउटा विद्वत वर्ग, माथिल्लो लेभलको मान्छेले त्यो कुरा गरिराखेको छ। सर्वसाधारण व्यक्तिले चाहिँ के सोचिराखेको छ भने जति सक्दो चाँडो हाम्रो जीवन स्तरमा परिवर्तन हुने खालको कार्यक्रम आउनुपर्छ, जुन बाटोमा बाटो आउँदा पनि हुन्छ, यति नै कुरा चाहिँ तल्लो लेभलको जनताले चाहिँ सोचिरहेको कुरा यो नै हो।
हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। विश्वविद्यालय सम्बन्धी अध्यादेश आएको छ होइन, त्यसले केही सुधारका कुराहरू गरेको छ, यहाँले देखेका कुराहरू, भोगेका कुराहरू भन्दाखेरि भविष्यमा विश्वविद्यालयको सुधारको लागि थप के कस्ता नीतिगत कदमहरू चल्न आवश्यक देखिन्छ?
अब विश्वविद्यालय सम्बन्धी, शिक्षा सम्बन्धी, हामी मैले अघि पनि भने हामी 2028 सालको शिक्षा ऐनमा मागिराखेका छौँ। त्योभन्दा समय संसार चाहिँ धेरै अगाडि बढिसकेको छ। हाम्रो देशको माटो सुहाउँदो हामीले कुन खालको शिक्षा नीति अख्तियार गर्दा चाहिँ हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरामा हामी सजग छौँ र त्यही शिक्षा नीति लागू गर्नका निमित्त शिक्षा, नयाँ खालको शिक्षा ऐन एक वर्षभित्र, करिब करिब एक वर्षभित्रमा ल्याइसक्नुपर्छ भन्ने बुझाइ चाहिँ हाम्रो बिचमा रहेको छ र त्यसमा शिक्षाविदहरूको व्यापक छलफल द्वारा, अन्तर्क्रियाद्वारा र यसरी चाहिँ हामीले सल्लाह सुझावहरू दिँदै यसलाई व्यापक परिमार्जन गरेर हामीले श्रमसँग जोडिएको, उत्पादनलाई बढाउने खालको र जीवनलाई आत्मनिर्भर बनाउने खालको शिक्षा नीति चाहिँ जसरी पनि लागू गर्नुपर्छ भनेर यसलाई चाहिँ अगाडि बढाउनको लागि सरकारले द्रुत गतिमा काम गरिरहेको छ र हामी सांसदहरू पनि र शिक्षा समितिमा बसेका सांसदज्यूहरू सबैको बिचमा यसरी अन्तर्क्रियात्मक ढङ्गले हामी अगाडि बढेर एक वर्षभित्रमै शिक्षायनहरू आउँछ र यसरी चाहिँ अगाडि बढ्नुपर्छ, जसरी पनि अगाडि जानुपर्छ। शिक्षा भनेको सबैभन्दा महत्त्वपूर्ण कुरा, बेसिक आधारभूत कुरा, जीवनको जीवनलाई चाहिँ बदल्नका लागि आधारभूत कुरा भएको हुनाले यसमा ध्यान दिनुपर्छ भनेर हामीले सरकारलाई पनि ध्यान आकर्षण गराएका छौँ र हामी अगाडि बढ्छौँ।
हुन्छ, हामीले समय दिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य माननीय जगत प्रसाद जोशीसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस यहीँ पूरा हुन्छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।